नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। नेकपा एकीकृत समाजवादीको हालै स्थायी कमिटी बैठक सकिएको छ। मंगलबार स्थायी कमिटिको बैठक सकिएको हो। सँगै करिब महाधिवेशन सकिएको झण्डै छ महिनापछि नेकपा एकीकृत समाजवादीभित्र नेताहरूको कार्य विभाजन गरिएका समाचारहरू बाहिर आएका छन्। यद्यपि पार्टीले भने यो निर्णय सार्वजनिक गरिसकेको छैन, आज सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ। आज हामी केही दिनसम्म चलेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठक, त्यो बैठकमा उठेका विषयहरू सँगै एकीकृत समाजवादी भित्रका नेताहरूको कार्य विभाजन, समाजवादी मोर्चा सँगै विभिन्न विषयमा कुराकानी गर्छौं। हामीसँग कुराकानीका लागि हुनुहुन्छ नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डाक्टर बेदुराम भुसाल। डाक्टर बेदुराम भुसालजी, स्वागत छ यहाँलाई कार्यक्रममा। अब यहाँको स्थायी कमिटी बैठक मंगलबार सकियो, केही दिन चल्यो यो बैठक। मूलत यसपालिको बैठकमा, स्थायी कमिटी बैठकमा उठेका विषयहरू के थिए?
यसपालिको बैठकमा हाम्रा मुख्य कार्यसूची दुईटा थिए। पहिलो हाम्रो कार्ययोजना निर्माण गर्ने कुरा थियो। हामीले अगाडि दसौँ महाधिवेशन सम्पन्न गरेका थियौँ। त्यो महाधिवेशनले गरेका निर्णयहरूलाई कार्यान्वयनमा लैजानका निम्ति कार्ययोजना निर्माण गर्नुपर्ने थियो। त्यो विषय नै प्रमुख विषय थियो, पहिलो विषय चाहिँ त्यो विषय थियो। त्यसमा नै हामीले अलिक धेरै छलफल पनि गऱ्यौँ। एउटा प्रस्ताव प्रस्तुत भएको थियो, महासचिवले मसुदा गरेर प्रस्तुत गर्नुभएको थियो, त्यसमा आधारित भएर र अर्को चाहिँ हाम्रो समाजले पनि एउटा आफ्नो अवधारणा प्रस्तुत गर्नुभएको थियो। ती दुईजना नेताहरूले प्रस्तुत गर्नुभएका अवधारणाका आधारमा हामीले चाहिँ त्यो बेला कस्तो कार्ययोजना बनाएर जानुपर्छ भन्ने विषयमा अलि सघन छलफल नै गऱ्यौँ र त्यो चाहिँ सुझाव चाहिँ पारित गरेका छौँ कार्ययोजना प्रस्तावलाई। पहिलो चाहिँ के थियो, दोस्रो यही कार्ययोजना अन्तर्गतै हामीले यति बेला राष्ट्रिय राजनीतिमा उठिरहेका विभिन्न विषयहरूको बारेमा पनि छलफल गऱ्यौँ। त्यसमा खास गरिकन यो संविधान संशोधनको विषय चाहिँ जुन अलि बढी चर्चामा छ र अहिलेको सरकार निर्माण गर्दाखेरि गठबन्धन बनाउने दुईटा दलले, नेपाली काङ्ग्रेस र नेकपा एमाले, संविधान संशोधनकै लक्ष्य राखेर चाहिँ उद्देश्य राखेर हामीले चाहिँ गठबन्धन गऱ्यौँ र सरकार बनाएको कुरा सार्वजनिकै गरेको अवस्था थियो र त्यसमा छलफल भइरहेको थियो। त्यसमा हामीले पनि एउटा धारणा बनाउनु पर्छ भन्ने हाम्रो पार्टीभित्र पनि कुरा उठिरहेको थियो। त्यसको सन्दर्भमा हामीले चाहिँ त्यसो भए यसमा अध्ययन गरौँ, त्यसको सबै रूपमा बोल्ने भन्दा पनि यो संविधान कार्यान्वयन गर्दाखेरि देखा परेका समस्याहरू के हुन् र कहाँ कहाँ सुधार गर्नुपर्ने हो भन्ने कुरा चाहिँ हामीले अलि राम्रो अध्ययन गरेर धारणा निर्माण गर्नु राम्रो हुन्छ भनेर हाम्रो उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा एउटा चाहिँ अध्ययन कार्यदल पनि गठन गर्छ। त्यो विषयमा अलिक छलफल भयो तर निष्कर्षमा पुग्नुभन्दा अगाडि हामीले चाहिँ अध्ययन गरेरै निष्कर्ष निकाल्नु राम्रो हुन्छ भनेर त्यो अध्ययनको लागि कार्यदल बनाएका छौँ। यसको साथै अर्को चाहिँ यो हामीले कतिपय अहिलेका विषयहरू छन्, जनताभन्दा विषयहरू, जनताको जनजीवनसँग सरोकार राख्ने विषयहरूदेखि अब यो भ्रष्टाचार नियन्त्रण सुशासन लगायतका विषयहरू जुन उठिरहेका छन् त्यसमा हामीले चाहिँ अगाडि सार्नुपर्ने र कतिपय चाहिँ हामीले हाम्रा मागहरूलाई लिएर आन्दोलन नै जानुपर्ने पनि अवस्था छ भनेर हाम्रो महासचिवको संयोजकत्वमा एउटा कमिटी निर्माण गर्ने भनेका छौँ। त्यसमा अहिले चाहिँ तिनजना नेताहरूलाई मात्रै जिम्मेवारी दिएका छौँ, महासचिवलाई र अर्को हाम्रो जीवनदान अरू दुईजनालाई अहिले तत्काललाई उहाँ व्यक्तिको गृह कार्य गर्ने भनेर जिम्मा दिएका छौँ। यी विषयहरू टुङ्गाएका छौँ र सँगसँगै अर्को चाहिँ एउटा मुख्य विषय यहाँले अहिले भनिहाल्नुभयो, नेताहरूको कार्य विभाजनको विषय पनि थियो। हामीले महाधिवेशन सकिने बित्तिकै अहिले पूर्ववत कार्य जिम्मेवारी सम्पादन गर्ने भनेर त भनेका छौँ नेताहरूलाई, तर महाधिवेशन पोस्टिङको परिस्थितिमा कार्य विभाजनमा हेरफेर गर्नुपर्ने, फेरि नयाँ आउनुभएका साथीहरूलाई जिम्मेवारी दिनुपर्ने काम चाहिँ बाँकी थियो। त्यो काम पनि यस बैठकको एउटा कार्यसूचीमा राखिएको थियो र त्यसलाई पनि हामीले अहिले सम्पन्न गरेका।
भनेपछि कार्य विभाजन टुङ्ग्याइएको छ, नेताहरूलाई जिम्मेवारी दिएको छ, यद्यपि यहाँहरूले आधिकारिक रूपमा त्यो बाहिर त ल्याउनु भएको छैन। अब यो कार्य विभाजनमा पनि अब सबैलाई न्याय भएन, असन्तुष्टिहरू देखियो भनेर संचार माध्यमहरूमा अहिलेसम्म आज समाचार आइरहेका छन्। यस सम्बन्धमा चाहिँ पार्टीको धारणा, यहाँको धारणा
यो काम गर्ने कुरा भनेको कसैलाई आफ्नो रुचि अनुसारको नमिल्न सक्छ, त्यस्तो भन्दा अहिले मेरो पनि रुचि अनुसार भएन भन्ने खालको हुन सक्ने कुरा मात्रै हो। त्यो पनि के भएको थियो भने अध्यक्षले अध्यक्षसँगले एउटा प्रस्ताव चाहिँ यसरी गरौँ न भनेर प्रस्ताव राख्नु भएको थियो र त्यसमा चाहिँ केही सुझावहरू नेताहरूका चाहिँ स्थायी कमिटीका सदस्यहरूले केही सुझावहरू दिनुभएको छ, त्यसलाई अझै यसो गर्दा राम्रो हुन्छ भन्ने चाहिँ सुझावहरू मिलाएर र सम्बन्धित साथीहरू जसले मेरो अहिले मिलेन भनेर भनिरहनु भएको छ त्यस्तो साथीहरूसँग पनि आवश्यक परामर्श गरेर यसलाई अन्तिम रूप दिने भनेर अध्यक्ष र महासचिवलाई जिम्मा दिएको छ। उहाँहरूले सम्भवतः आज सक्नुहुन्छ र यो त आन्तरिक सर्कुलर गर्ने विषय हो, सार्वजनिक गरिरहने विषय पनि होइन, तैपनि यहाँ पार्टी जीवन हाम्रो सार्वजनिक जीवनै हो, त्यति बेला सार्वजनिक पनि गरिन्छ भन्ने कुरा हो, सम्भवतः आज
भनेपछि पार्टीभित्रका सबै नेताहरूलाई चाहिँ न्याय हुने गरी कार्य विभाजन यहाँहरू गर्नुहुन्छ।
न्याय अन्याय भन्ने त्यस्तो र उपयुक्त जिम्मेवारी हुने गरी
सँगै अब यहाँहरूले एउटा कार्ययोजना पनि पारित गर्नुभएको छ, अब अन्य कुनै पनि कम्युनिस्ट पार्टीसँग एकता नगर्ने लगायतका निर्णयहरू पनि भएका छन्। ती कार्ययोजनाहरू सँगै अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकता गर्ने विषयमा बैठकमा के कसरी के कुन ढंगबाट छलफल अघि बढ्यो?
यसमा चाहिँ हाम्रो वास्तविक धारणा चाहिँ अलिक सार्वजनिक आएन जस्तो लाग्यो मलाई, बाहिर यो
आएकोले
यो बैठकका निर्णयहरू बताउने सन्दर्भमा पनि केही कमी भयो जस्तो लाग्छ। हाम्रो चाहिँ स्पष्ट दृष्टिकोण के हो भने हामी वाम एकताको पक्षमा छौँ, एकदम हाम्रो स्पष्ट धारणा सुरुदेखि नै हामीले भनेका छौँ। नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरेर मात्रै बलियो चाहिँ समाजवाद निर्माण गर्ने अगुवा शक्ति बन्न सक्छ, त्यसले गर्दाखेरि त्यो चाहिँ हाम्रो जिम्मेवारी हो, हामीले गर्नुपर्छ भन्नेमा हामी प्रष्ट छौँ। तर त्यसका निम्ति केही आधारहरू चाहिन्छ, हाम्रो अहिलेको बैठकमा भएको छलफल पनि त्यही हो कि एकताका निम्ति आधारहरू पहिला निर्माण हुनुपर्छ। त्यो आधार भनेको पहिलो चाहिँ सैद्धान्तिक आधार हो, सैद्धान्तिक रूपमा एकरूप नभइकन एकता गरेर त्यो एकता काम लाग्दैन। दोस्रो चाहिँ कार्यक्रमिक आधार हो, कार्यक्रम कुन खालको कार्यक्रम अँगालेका छौँ हामीले, त्यो सबैले एउटै अँगालेका छौँ कि छैनौँ भन्दा त्यस्तो देखिँदैन, एउटै अँगालेका छैनौँ, फरक फरक खालका कार्यक्रमिक अवधारणाहरू छन्। हामी कार्यदिशा पनि भन्छौँ, कुन दिशामा अगाडि बढ्ने हो भन्ने विषयलाई, त्यो पनि एकरूपता छैन। सँगसँगै हाम्रा संरचना संगठनात्मक संरचना सम्बन्धी अवधारणामा पनि एकरूपता छैन, विभिन्न समूहका विभिन्न खालका छन्। यी विषयहरूमा यी जो चाहिँ एकताका आधार हुन् यी विषयहरूमा एकरूपता कायम गरेर मात्रै एकता गर्न सकिन्छ र त्यस्तो एकता टिकाउ हुन्छ। त्यसले गर्दाखेरि अहिले चाहिँ ती आधारहरू सबै तयार भइसकेका छैनन्, भिन्न खालका सैद्धान्तिक अवधारणा छन्, विभिन्न समूहमा भिन्न खालका कार्यक्रमिक अवधारणाहरू छन्, भिन्न खालका कार्यदिशागत सोचहरू छन्, भिन्न खालका संरचनागत दृष्टिकोणहरू छन्। यी सबै कुरामा एकरूपता नभइकन चाहिँ एकता गरेर त्यो टिकाउ हुँदैन, त्यो दिगो हुँदैन। जसरी पहिले हामीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा एकता गऱ्यौँ र टिकाउन सकेनौँ, त्यसले गर्दा त्यो टिकाउ नहुने खालको एकता गर्नु हतारमा त्यस्तो गर्नुभन्दा हामीले चाहिँ आधारहरू निर्माण गरेर टिकाउ हुने खालको एकता गर्नुपर्छ। त्यसो भएर अहिले तत्कालै पार्टी एकताको सम्भावना देखिँदैन, तर यी आधारहरू निर्माण गर्नका निम्ति सहकार्य गर्दै जाने संयुक्त मोर्चा बनाएर जान सकिन्छ कि कसरी जान सकिन्छ त्यसमा चाहिँ हामी जान सक्छौँ, जान्छौँ, अहिले पनि जान्छौँ। हामीले एउटा समाजवादी मोर्चामा समावेश भएर काम पनि गरिरहेका छौँ, त्यसलाई अझै क्रियाशील बनाउने कुरामा हाम्रो जोड रहन्छ। अहिले तत्कालै पार्टीगत एकता नै गरिहाल्ने अवस्था भने छैन भन्ने हाम्रो प्रष्ट दृष्टिकोण हो, यसरी नै बुझ्दिनँ म तपाईँलाई आग्रह।
अब यहाँले उल्लेख गर्नुभएका आधारहरू यदि मिलेमा यहाँहरूको माओ पार्टी नै भनौ न, त्योबाट छुट्टिएर यहाँहरूको दल बनेको हो, नेकपा एमालेसँग एकीकरण हुने सम्भावना पनि देखिन्छ?
पनि हुन सक्छ, अहिले फलानु पार्टी भन्न भएन, यी आधारहरू सैद्धान्तिक आधार, कार्यक्रमिक आधार, कार्यविचागत आधार, कार्यनीतिक आधार, संगठनात्मक संरचना सम्बन्धी दृष्टिकोणको आधार भन्छु म चाहिँ। संरचना त उद्देश्य हामी सबै पार्टी सँगै संरचना, मुलुकको सँगै संरचना अनुसारको पार्टीको संरचना बनाउँछौँ भनेर भन्छौँ, त्यस्तै नै गरेका छौँ। तर त्यसको सञ्चालन सम्बन्धी, सञ्चालन विधि लगायतका कतिपय विषयहरूमा भिन्नता छ विभिन्न कम्युनिस्ट समूहहरूको बिचमा। त्यसले गर्दाखेरि त्यो सबै कुरा मिलेको खण्डमा जोसँग पनि गर्न सकिन्छ, फलानुसँग गर्ने फलानुसँग नगर्ने भन्ने कुरा हुँदैन। तर अहिलेको अवस्थामा त्यो चाहिँ हामीसँग अरूका धेरै कुराहरू नमिलेको देख्छौँ हामीले। जस्तो हामीले चाहिँ महाधिवेशनबाट नेपाली विशिष्टताको समाजवादी कार्यक्रम भनेर पारित गऱ्यौँ, अरू पार्टीहरूले यस्तो कार्यक्रम अँगालेका छैनन्। यो लगायतका अरू थुप्रै कुराहरूमा चाहिँ भिन्नता छ। मार्गदर्शक सिद्धान्तकै सन्दर्भमा जस्तो हामीले मार्क्सवादी लेनिनवाद मात्रै भन्छौँ भने नेकपा एमाले चाहिँ अहिले पनि मार्क्सवादी लेनिनवाद जनताको बहुदलीय लेनिनवाद भनिरहेको छ, जबकि यो गणतन्त्र आउनुभन्दा अगाडिको चरणमा त हामीले त्यो सबै कुरा भनेका थियौँ। हामीले हामी एमालेमा हुँदा पनि त्यही नै भनेका थियौँ। गणतन्त्र आइसकेपछि हामी चाहिँ अब त्यो जनवादी चरणबाट हामी अगाडि बढ्नुपर्छ। त्यसले गर्दाखेरि अब चाहिँ हामीले जनताको बहुदलीय लेनिनवादलाई मार्गदर्शक भनिरहनु आवश्यक छैन। मार्क्सवादी लेनिनवाद नै हाम्रो चाहिँ मूल मार्गदर्शक सिद्धान्त हो, त्यसलाई मानेपछि त्यसको कार्यान्वयन गर्दा नेपालको अवस्था अनुसारको कार्यक्रम बनाएर जाने हो। हिजो पनि हामीले जनताको बहुदलीय लेनिनवाद बनाउँदाखेरि त्यही कुरा भनेका थियौँ, र अब त्यो परिस्थिति बदलिएको हुनाले त्योभन्दा अगाडि बढ्नुपर्छ भनेर हामीले भन्यौँ। त्यो भिन्नता छ, त्यो मूल भिन्नता नै भइहाल्यो। त्यो लगायतका अरू थुप्रै भिन्नताहरू छन्, त्यसले गर्दाखेरि यस्ता गर्न अहिले तत्काल सकिन्न भन्ने कुरा हो। माओवादीसँग पनि माओवाद भनेर चाहिँ माओवादी केन्द्रले भन्छ, हामी चाहिँ त्यो माओवाद भन्दैनौँ होइन। यो खालका भिन्नताहरू माओवादी केन्द्रसँग पनि छन्। हामी मार्क्सवादी लेनिनवाद मात्रै भन्छौँ, मार्गदर्शक सिद्धान्तको रूपमा माओवादी केन्द्रले माओवाद पनि जोडेको छ। यो कारणले गर्दाखेरि मूल सैद्धान्तिक अवधारणामै मूल मार्गदर्शक सिद्धान्त मान्ने कुरामै भिन्नता रहेको कुरा लिएर, अर्को चाहिँ कार्यक्रमको हिसाबले हामीले चाहिँ नेपाली विशिष्टताको समाजवादी कार्यक्रम भनेर पास गरेर आएका छौँ, अरू समूहहरूले यस खालको कार्यक्रम पास गरेका छैनन्। यी दुईवटा कुरा मुख्यत यी दुईवटा कुरा र सँगसँगै कार्यशैलीगत कुराहरू, यो संगठनात्मक संरचना परिचालन सम्बन्धी दृष्टिकोणका कुराहरूमा भिन्नता छ। त्यो भिन्नता भएको कारणले अहिले चाहिँ भिन्नता हुँदाहुँदै काम पार्टी एकता गरेर राम्रो हुँदैन, त्यो चाहिँ टिकाउ पनि हुँदैन। पहिलो कुरा त एकता गर्दै गर्ने कुरामै सहमति गर्न सकिँदैन। दोस्रो चाहिँ गरिहाल्यौँ, पहिला हामीले एमाले र माओवादीको बिचमा गरेको एकता नेकपा बनाए जस्तै खालको एकता गऱ्यौँ भने पनि त्यो चाहिँ टिकाउन सकिँदो रहेनछ, हामीले टिकाउन सकेनौँ। त्यसले गर्दा यो टिकाउन नसकिने खालको एकता गरेर के अर्थ भएर भन्ने हाम्रो हो।
भनेपछि अब जसरी बैठकमा अन्य कुनै कम्युनिस्ट पार्टीहरूसँग एकता नगर्ने निर्णय समाजवादीले गर्यो भनेर बाहिर आयो, त्यो चाहिँ होइन। यहाँहरू यदि सिद्धान्त विचार आधारहरू भए यहाँहरू त्यो सम्बन्धमा चाहिँ लचक नै हुनुहुन्छ?
लचकमा चाहिँ हामी प्रतिबद्ध नै छौँ। हामी मैले बताएका आधारहरू यदि चाहिँ तयार हुन्छन् भने हाम्रा बिचमा चाहिँ एकजुटता कायम हुन्छ कुनै पनि समूहसँग भने, हामी त्यसका निम्ति एकदम प्रतिबद्ध नै छौँ। हामीले नेपालको वाम आन्दोलनलाई एकीकृत गरेर लानुपर्छ भन्ने दृष्टिकोण नै पहिलेदेखि राखेर आएका छौँ, अहिले पनि त्यही।
अब त्यो हिसाबमा यहाँहरू नेकपा एमालेसँग नजिक हुनुहुन्छ कि माओवादी केन्द्र? अब दुवै अहिले सत्ता बाहिर रहेको हिसाबमा माओवादी केन्द्रसँग नजिक भएको जस्तो पनि देखिएको छ यहाँको दल।
यो त तात्कालिक राजनीतिको विषय भयो, पार्टी एकतासँग त त्यसरी त मैले भनेको पहिलो कुरा मार्गदर्शक सिद्धान्तमा एकजुटता हुनु पर्यो, अहिले हाम्रो दुईटैसँग छैन। समाजवादी कार्यक्रम उहाँहरू दुवैजनाले भन्नुभएको छैन, हामीले त्यो भनेर अगाडि बढेका छौँ। हाम्रो यो माध्यम समिति हामीले त्यो दस्तावेजी पारित गरेका छौँ, अब हामी सार्वजनिक गर्दैछौँ छिट्टै। त्यो कुरामा उहाँहरू दुवै पार्टीसँग चाहिँ हाम्रो कुरा मिल्दैन, त्यसले गर्दा कोसँग नजिक कोसँग टाढा भन्ने पनि अवस्था रहेन। त्यसभन्दा अहिले हामीले चाहिँ त्यस्तो कोसँग नजिक कोसँग टाढा भनेर भन्न भन्ने अवस्था नै रहेन। तर हामी यही भन्छौँ कि यदि यी आधारहरू सैद्धान्तिक वैचारिक तात्कालिक राजनीतिका पनि कुराहरू होलान्, तर त्योभन्दा पनि मूल कुरा भनेको त पार्टी एकता गर्दाखेरि त सैद्धान्तिक वैचारिक आधार कार्यक्रमिक आधारहरू नै प्रमुख कुरा हुन्। ती कुराहरू जोसँग मिल्न सक्छन्, जसले त्यसरी जान तत्परता देखाउँछन् तिनीहरूसँग चाहिँ सहकार्य पनि हुनसक्छ, एकता पनि हुनसक्छ। त्यो भएन भने त जोसँग पनि हाम्रो भिन्नता रहने भइहाल्छ.
अब सँगै यहाँको पार्टीभित्र वामदेव गौतमलाई भित्र्याउने विषय पनि आजका संचार माध्यमहरूमा आएका छन्. यो विषय चाहिँ के हो, यहाँहरू के उहाँको चाहना हो अथवा पार्टीले यस विषयमा गृह कार्य गरिरहेको छ, यस विषयमा अलिकति स्पष्ट गरिदिनुहोस् त.
उहाँसँग धेरै पहिलेदेखि हाम्रो कुराकानी भइरहेको हो. सुरुमै हामीले विद्रोह गर्ने बेला पनि उहाँलाई सँगै जाउने भनेका थियौँ. पछि पनि पटक पटक कुराकानी भएको हो. तर कति चाहिँ अवधारणागत कुरामा नै अलि नमिलेका कारणले हामी थमाउन नसकेका हौँ. अहिले पनि फेरि खबरहरू आइरहेको छ उहाँको तर्फबाट चाहिँ होइन मेरो बारेमा चाहिँ तपाईँहरूले किन सकारात्मक नहुनु भएको भन्ने ढङ्गले सन्देशहरू पठाइरहनु भएको छ हामीलाई वामदेव समूहले. त्यस हिसाबले हामीले ठिक छ त उहाँको कुरा सुनौँ के हो, उहाँलाई चाहिँ नि हामी सँगै लिएर जान सक्ने अवस्था हुन्छ भने किन हामी नलाने भन्ने सम्मको कुरा हामीले गरेको हो. अब फेरि पुरानो पहिले कुराकानी गर्दाखेरि अलिक केही कुरामा नमिलेर नै नभएको हो. अब अहिले चाहिँ कसरी कुराकानी हुन्छ, खालि हामीले चाहिँ होइन उहाँसँग कुरा गरौँ भन्ने कुरा गरेका छौँ. सँगसँगै अब हिमराजीसँग पनि पटक पटक कुराहरू बाहिर आउँछ, उहाँसँग त्यो पनि कुरा के हो गरौँ भन्ने छ. त्यस्तै गरिकन प्रेमबहादुर सिंह भन्ने कर्णालीको साथी हुनुहुन्छ, कालीकोटको पुरानो पहिला मजदुर किसान पार्टीतिर हुनुहुन्थ्यो, पछि एमालेमा आउनुभयो, पछि फेरि अलग पार्टी बनाएर लानुभयो. उहाँले उहाँको समूहले पनि एकता गर्न खोजेको भन्ने कुरा पनि आएको छ होइन. त्यसले गर्दा हामी जुन विभिन्न साना समूहहरू जसले चाहिँ हाम्रो विचारसँग सहमति जनाउँछन् र एकता गर्न तयार हुन्छन् भन्ने त्यस्तोमा चाहिँ छलफल गरेर जाँदा राम्रो हुन्छ. साथीहरूलाई चाहिँ पार्टीमा समावेश गर्दा पार्टीमा चाहिँ स्वागत गर्दा नै राम्रो हुन्छ भन्ने हाम्रो निष्कर्ष हो होइन. वामदेव गौतमसँगको कुरा चाहिँ अलि बढी चर्चामा आयो, अरू चाहिँ अलि आएको छैन.
तर भनेपछि नेकपा एमालेको नेतृत्वसँग जो अलिकति असन्तुष्ट देखिएका छन् तिनीहरूलाई चाहिँ पार्टीभित्र भित्र्याउने अभियानमा यहाँहरू लाग्नु भएको छ. भीम रावलसँग पनि त्यो कुराकानी भइरहेछ.
अलि पहिलेदेखि नै भएको थियो, अहिले तत्काल त बरु उहाँसँग त्यति भएको थिएन, अलिक पहिले भएको थियो होइन. यो त एउटा पार्टीमा आएर अर्को पार्टीमा आउने जाने त चलिने त्यही भएको छ नि. कोही यता आउँछन्, कोही उता जान्छन्, के गर्छन्, किनकि यो विभाजन भएको अवस्थामा त स्वाभाविक हुँदो रहेछ. विभिन्न समूह भएपछि समूह रोज्ने अधिकार हुने भयो व्यक्तिलाई. त्यस कारणले यो एउटा पार्टीबाट अर्को पार्टीमा सर्ने भइ नै रहेछ. एउटा पार्टीले अर्को पार्टीबाट मान्छे तान्ने पनि भइ नै रहेछ. हामीले देख्ने त रहेछौँ व्यवहारमा.
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ. आजको अन्तरसंवादमा हामी नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डाक्टर बेदुराम भूषालसँग कुराकानी गरिरहेका छौं. विशेष गरी सुपार्टीको हालै सम्पन्न स्थायी कमिटी बैठक, त्यो बैठकले गरेका निर्णय लगायत समसामयिक राजनैतिक विषयमा हामी उहाँसँग केन्द्रित भएर कुराकानी गरिरहेका छौं. अब यहाँहरू सत्ता बाहिर हुनुहुन्छ अहिले, अब बैठकमा अहिले सरकारका काम कारवाही बारे पनि समीक्षा भयो होला, कुराकानी भयो होला. प्रतिपक्ष मा बसेर अहिले सरकारका काम कारवाहीहरूलाई यहाँको दलले कसरी हेरेको छ?
अब यो सरकार चाहिँ के भनेर गठन गरियो खास गरिकन, अब एउटा त उहाँले स्थिरताको नारा दिनुभएको, त्यो स्थिरता पनि देख्दिन जस्तो लाग्छ. अहिले पनि यो सरकार धेरै दिन टिक्दैन भन्ने हल्ला नै बजारमा धेरै अब मिडियाहरूमै फापाउँछौँ हामी त होइन, यहाँले पनि ल्याउनुहुन्छ. सँगसँगै यो जनताका दैनन्दिनका आवश्यकताहरूलाई यो सरकारले सम्बोधन गर्न सकेन. जस्तो अहिले भर्खरै मैले रेडियो नेपालमै सुने, अरू मिडियाहरूमा पनि आइरहेको छ कि महँगी यति आकाशियो कि भन्नै नसक्ने गरी, सुन्नै नसक्ने गरी आकाशियो भन्ने यहाँहरूले नै मिडियाबाट यहाँहरूले नै हामीलाई सुनाइरहनु भएको छ. त्यसै गरिकन अरू विभिन्न विषयहरू, जस्तो एउटा चाहिँ त्यो टिआरसी विधेयक जो पहिलेदेखि तयार भएको थियो गरौँ भन्ने भएको थियो, त्यो चाहिँ भनौँ एउटा चाहिँ सहमतिमा एक चिजमा बन्यो, पास भयो संसदबाट. त्योभन्दा बाहेकको अरू कुनै पनि काम चाहिँ भएको देखिँदैन. यो सहकारी पीडित सम्बन्धी कुरा पनि पहिल्यैदेखि सुरु भएको, त्यसमा चाहिँ अब अलिकति प्रतिष्ठित पनि भन्ने पनि पर्छ चर्च यहाँहरूले सञ्चार माध्यमबाटै हामी थाहा पाउँछौँ. त्यो बाहेक अरू धेरै कुरा त्यसले पनि अगाडि बढ्न सकेन. अब यो अन्तर्राष्ट्रिय सम्बन्धको हिसाबले हेर्दाखेरि पनि अब चाइनामा गएर बिआरआईको अवधारणामा सिग्नेचर गरियो भन्ने त भयो, तर ठोस रूपमा के गर्न खोजिएको, ऋणमा ऋण अनुदान आउने हो कि त्यो चाहिँ यो अनुदान आउने हो कि के आउने हो, कुन प्रोजेक्टमा के हुने हो भन्ने कुरा केही देख्दैन। भन्दाखेरि कतै पनि यो सरकार आएर सकारात्मक ढङ्गले अगाडि गएको चाहिँ देखिँदैन। भ्रष्टाचारको कुरा पनि त्यो हामी सुशासन दिन्छौँ, भ्रष्टाचार नियन्त्रण गर्छौँ भन्ने भाषण त प्रधानमन्त्रीजीले दिनदिनै गरिरहनु भएको हुन्छ, तर सँगसँगै कतिपय उहाँसँगै जोडिएर, कतिपय अरू नेताहरूसँग जोडिएर, कतिपय अरू अरू कर्मचारी तन्त्रका जिम्मेवार मान्छेहरूसँग जोडिएर भ्रष्टाचार भएका अहिले पनि भइरहेका घटनाहरू पनि आइरहन्छन्। सबै कुराहरू हेर्दाखेरि चाहिँ अब यो हामीले दुईवटा पार्टी, ठुला पार्टी मिलेर भ्रष्टाचार नियन्त्रण गर्छौँ, सुशासन दिन्छौँ, विकासको अभियान चलाउँछौँ आदि जे भन्नुभयो त त्यो चाहिँ केही पनि त्यस्तो सकारात्मक सङ्केतहरू पाइएका छैनन्। त्यसले गर्दा अहिले हामीले चाहिँ अब त्योभन्दा धेरै त अब फेरि समय पनि धेरै भएको थिएन भन्ने पनि होला, त्यस कारणले हामीले धेरै कुरा त गरेका छैनौँ। तर यो सरकार बनाउँदाखेरि दुईवटा मुख्य पार्टीहरू हुँ हामीले चाहिँ यसरी जान्छौँ, यो ढङ्गले जान्छौँ भने के चाहिँ उहाँहरूले भन्नुभएको थियो त्यस अनुसार अगाडि बढ्न सकेको छैन। बरु परिस्थिति चाहिँ झन् पछि झन् बिग्रिने गइरहेछ भन्ने सम्मको निष्कर्ष निकालेका छौँ। र मैले अहिले चर्चा गरेँ कि अब यी विषयहरूलाई कसरी उठान गर्ने हो, कसरी हामीले चाहिँ जनतासँग जोड्ने हो, यो चाहिँ अध्ययन गरौँ र यो चाहिँ अलिकति दबावमूलक गतिविधिहरू पनि गरौँ। एक हिसाबले आन्दोलनै पनि भन्न सकिन्छ, तर हाम्रो सामान्यतः यो सकारात्मक दिशामा अगाडि बढ्नका निम्ति दबावमूलक कार्यक्रमहरू पनि गर्नुपर्ने हुन्छ। त्यसका लागि चाहिँ विषयहरूको अध्ययन गरौँ भनेर मैले अहिले भने महासचिवजीको संयोजकत्वमा एउटा टिम बनाएर यसको तयारी गर्ने, अध्ययन गर्ने र चाहिँ के के विषयहरूलाई उठाउने हो भन्ने कुरा पनि गरेर अगाडि बढाउँ भन्ने हाम्रो निष्कर्ष।
त्यसो भए सरकार जनअपेक्षा अनुसार सरकारले काम गर्न सकेको छैन?
मैले होइन, तपाईँहरूले नै भनिरहनु भएको छ, मिडियाहरूले नै भनिरहनु भएको छ।
दुई ठुला दलको मिलेर बनेको सरकार, यो सरकार त बलियो छ होइन र?
बलियो त छ नि, त्यो बलियो भएको त त्यो बल त प्रयोग गर्नु पर्यो नि जनताको सेवामा, त्यो त केही थिएन। अब मलाई नियन्त्रण हुँदैन भने जनतासित सरकार केही छ नि, होइन र? दैनिक जीवनमा जनताले चाहिँ अनुभूत गर्ने भनेर त आज मेरो घर चुलो चलाउनका निम्ति कति खर्च भयो भन्ने नै हो नि, त्यो त देखिएन। बढ्या बढै छ, त्यो अनुगमन कहीँ पनि छैन, नियन्त्रण कहीँ पनि छैन भनेर त अब सञ्चार माध्यमहरूले नि भने छन् त, हामीले त त्यसैबाटै सुनेरै धारणा बनाउने क्या हो, त्यस्तै छ वास्तविकता नै।
हस् बेदुराम भुसालज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। आजको अन्तर्संवादमा हामी कुराकानी गर्दैथ्यौं नेकपा एकीकृत समाजवादीका एकजना नेता डाक्टर बेदुराम भुसालसँग। विशेष गरी एकीकृत समाजवादीको हालै स्थायी कमिटि बैठक पनि सकिएको छ र स्थायी कमिटि बैठकले विभिन्न निर्णय गरेको छ, सँगै महाधिवेशन सकिएको झण्डै छ महिनापछि नेकपा एकीकृत समाजवादीले आफ्ना नेताहरूको कार्य विभाजनको कार्य पनि टुङ्ग्याएको छ। यी लगायतका विषयमा हामीले उहाँसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।
रेडियो नेपाल हो।
हाम्रो प्रसारण मिडियम वेभका फ्रिक्वेन्सीहरूका साथमा एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्ज मार्फत देशैभरि सुन्दै हुनुहुन्छ
अनि अनलाइन मार्फत www.onlineradionepal.gov.np र www.radionepal.gov.np बाट सुन्न सकिन्छ।
साथै रेडियो नेपाल मोबाइल एप बाट पनि सजिलै रेडियो नेपाल सुन्न सकिन्छ।
तपाईं जहाँ हुनुहुन्छ त्यही छ रेडियो नेपाल।
मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने करदातालाई छुट दिने सम्बन्धी आन्तरिक राजस्व विभागको सूचना।
2080 साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने मूल्य अभिवृद्धि करमा दर्ता भएको करदाताले आफूले बुझाउनु पर्ने कर विवरण, सो कर विवरण अनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको 50% हुने रकम 2081 साल फागुन मसान्त भित्र बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी ब्याज मिनाहा हुनेछ।
आन्तरिक राजस्व विभाग, लाजिमपाट, काठमाडौँ।
हेलो स्वास्थ्य, गुनासो पठाउनुहोस्, हामी समाधान खोज्नेछौ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहातका स्वास्थ्य संस्थाको सेवा सम्बन्धमा गुनासो सम्बोधन गर्न हेलो स्वास्थ्य शुरूआत गरेका छौ। यसको लागि निशुल्क कल सेन्टर 11:15 बिहान 8 बजेदेखि